यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा। प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आजै भेटवार्ता हुने। राजस्व चुहावट र अवैध ओसार पोसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीलाई उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन। लगानीसँग सम्बन्धित कानूनमा आवश्यक परिमार्जन गरी रोजगारी प्रवर्धन गर्न सकिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको भनाई। र मानवीय गतिविधिका कारण समुद्र संकटग्रस्त बन्दै गएकाले आवश्यक कदम चाल्न राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुहुने आजको समारोहमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गर्नुभएको थियो। तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ 7:15 बजे भारतको प्रधानमन्त्री पदको शपथ लिनुहुने कार्यक्रम छ। शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आजै भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले जनाएको छ। शपथ ग्रहण समारोहमा सहभागी हुन बंगलादेश, श्रीलंका, भूटान, सेसेल्स, नेपाल, मरिशस र मालदिव्सका राष्ट्राध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो। प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी स्वकीय सचिव गंगा दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्च पदस्थ अधिकारी सरकारी अधिकारी पनि हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कनुहुने कार्यक्रम छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उप प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई तोक्नु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उप प्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल पर्सी मंगलबारदेखि स्विजरल्याण्ड र जर्मनीको भ्रमणमा जानुहुने भएको छ। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको 112 उच्चस्तरीय सत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल स्विजरल्याण्डको जेनेभा जान लाग्नु भएको हो। राष्ट्रपति पौडेलले जेठ 31 गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्तै राष्ट्रपति पौडेलले जेठ 30 गते स्विजरल्याण्डका राष्ट्रपति भायोला एम हेल्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै राष्ट्रपति पौडेल जेनेभाबाट असार 1 गते जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमेयरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनी जान लाग्नु भएको हो। राष्ट्रपति पौडेलले असार 3 गते जर्मनीका समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। भ्रमणमा राष्ट्रपति पत्नी सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाका विज्ञ डाक्टर सुरेश चन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय तथा परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विजरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू लगायत सहभागी हुनेछन्। राष्ट्रपति पौडेल असार 5 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार पोसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तर्क्रियामा मन्त्री लामी छानेले लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ़नुमा सरकारी निकायबीचको समन्वय र सम्बद्ध अधिकारीकै तदारूकताको अभाव भएको बताउनुभयो। सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने भन्दै उहाँले कार्यशैलीको निर्मम समीक्षा गर्न आग्रह पनि गर्नुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ़ बनाउने कार्य गरेकोले यसको प्रवर्धन आवश्यक भएको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शुरू भएको दुई दिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन विषय गोष्ठीमा परराष्ट्र मन्त्री श्रेष्ठले भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोड़िएका नेपाल भारत सम्बन्धलाई हिन्दी भाषाको अध्ययन अध्यापनले थप गाढ़ा बनाएको बताउनुभयो। कार्यक्रममा सांसद अमरेश कुमार सिंहले साहित्य भाषा र कला एउटा देशको सीमाभित्र साँगुरेर रहन नसक्ने बताउनुभयो। टीवी हिन्दी केन्द्रीय विभागका प्रमुख संजीता वर्माले विद्यार्थी पाउने सम्भावना भए पनि स्नातकमा हिन्दी पढ़ेकै हुनुपर्ने नियमका कारण हिन्दी पढ़न खोज्ने कयौं विद्यार्थीले यो भाषा पढ़नबाट वञ्चित हुनु परेको बताउनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री श्रेष्ठले हिन्दी भाषाका करिब आधा दर्जन कृति विमोचन गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही जेठ 29 गते मंगलबार बिहान 11 बजे बस्ने भएको छ। मन्त्रालयहरूबाट प्राप्त वार्षिक विकास कार्यक्रम सम्बन्धी पुस्तक सांसदहरूलाई अध्ययन गर्न समय उपलब्ध गराउनु परेकाले आजका लागि निर्धारित बैठक स्थगन गरिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। सभामुख देवराज घिमिरे सहित उहाँको सरकारी निवासमा संसदमा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकसँग आज भएको बैठकले बजेट पुस्तिकामा उल्लेखित विविध विषयमा सांसदहरूलाई अध्ययन गर्न समय दिनुपर्ने भएकाले प्रतिनिधि सभाको आज तय गरिएको बैठक स्थगन गर्ने निर्णय भएको थियो। बैठकमा विनियोजन विधेयक 2081माथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची थियो। संसद सचिवालयले आजका लागि विनियोजन विधेयक अन्तर्गत वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम तय गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक समीकरण फेरबदलको अस्थिरताका कारण नतिजामुखी काम गर्न कठिन हुने गरेको बताउनु भएको छ। नवलपरासी पश्चिम बर्दघाट नगरपालिकाको 14 नगरसभामा मन्त्री जोशीले मुलुकको विकासका लागि स्थिर सरकार बन्नुपर्ने बताउनुभयो। मन्त्री जोशीले जनतामा अहिले असन्तुष्टि बढ़ेकाले नेतृत्वले इमानदारी भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले गणतन्त्र प्राप्तिपछि मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढ़ेको बताउनु भएको छ। गणतन्त्र दिवस 2081का अवसरमा राष्ट्रिय समाचार समिति राससले आयोजना गरेको गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकन पश्चात उहाँले गणतन्त्रपछिको उपलब्धि प्रदर्शित तस्वीरले चित्रित गरेको उल्लेख गर्नुभयो। मन्त्री उप्रेतीले व्यवस्था परिवर्तन गरेर मात्रै मुलुक विकास र समृद्धिको दिशामा अगाडि बढ़न नसक्ने भन्नुहुँदै शुरू गरिएका परियोजनाहरू समयमै सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन शाहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद शकील मियालाई बिना विभागीय राज्यमन्त्री नियुक्त गर्नुभएको हो। यसअघि बिना विभागीय राज्यमन्त्री नियुक्त रंजु कुमारी मण्डल खाङलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उहाँहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। यससँगै मध्य प्रदेश मन्त्री परिषद 16 सदस्यीय भएको छ। यसअघि मुख्यमन्त्री सिंहले 10 मन्त्री र 3 राज्यमन्त्री नियुक्त गर्नुभएको थियो। कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका 11 खच्चडको जीवितै उद्धार गरिएको छ भने 2 खच्चडको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका 9 कालेकाडा र दैलेखको 8-20 नगरपालिका 6 खिड्की जिउला जोड्ने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि 13 खच्चड पुलको बीच भागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो। खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए। उद्धारमा अछाम स्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए। मनसून शुरू हुनै लाग्दा सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशभित्रका जिल्लाहरू विपद जोखिम न्यूनीकरणको पूर्व तयारीमा जुटेका छन्। प्रदेशमा गएको एक वर्षको अवधिमा 516 विपदका घटना भएको र वर्षायाममा यस्ता घटना बढ़न सक्ने भन्दै प्रदेश सरकारले विपद जोखिम न्यूनीकरणको पूर्व तयारी थालेको हो। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
बाढ़ी पहिरो, हावाहुरी, आगलागी, भूकम्प, चट्याङ, सर्पदंश, जंगली जनावरको आतंक लगायतका विपदबाट 4185 घर परिवार प्रभावित भएका छन्। उक्त घटनामा पनि सुदूरपश्चिममा 33 जनाको मृत्यु भएको छ भने 170 जना घाइते भएका छन्। 123 घरमा पूर्ण क्षति पुगेको छ भने 881 घरमा आंशिक क्षति भएको छ। केन्द्रका अनुसार विपदका उक्त घटनाबाट 8,32,49,000 बराबरको क्षति भएको छ। विपदका घटनाबाट वर्षेनी करोड़ौंको नोक्सानी बेहोरिरहेको सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशभित्रका जिल्लाहरू त्यो क्षति घटाउनका लागि यस वर्ष मनसून शुरू हुनु अघि नै पूर्व तयारीमा जुटिसकेका छन्। जिल्ला प्रशासन कार्यालय बाजुराका विपद सम्पर्क व्यक्ति नैन रावल,
गत सालको घटनाहरू आधारमा हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना अध्यावधि गरेर कार्यान्वयनमा ल्याउँदैछौ। सँगै राहतका कुराहरूमा पनि जिल्ला स्थित 9 स्थानीय तहहरूलाई राहत, जिन्सी, खाद्य, गैर खाद्य तथा नगदहरू पनि कोषमा व्यवस्थापन गरिराख्न भनेर सम्पूर्ण पालिकाहरूलाई पनि अनुरोध गरिसकेको छ।
सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली जिल्लाहरूमा बाढ़ी तथा पहिरोले संकट निम्त्याउने गरेको छ भने तराईका जिल्लामा बाढ़ीजन्य विपदले बढ़ी क्षति गर्ने गरेको छ। विपदका घटना सामना गर्ने गरी पूर्व तयारीको काम भइरहेको बताउनुहुन्छ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी।
विगतमा बाढ़ीहरू जाँदाखेरि जुन ठाउँमा हामी चुक्यौं अथवा चाहिँ कुनै ठाउँमा चाहिँ बढ़ी संकटासन्न क्षेत्रहरू, बढ़ी चाहिँ प्रभावित हुन सक्ने समुदायहरू सम्बन्धित स्थान तहबाट पहिचान भएका छन्। ती पहिचान भएकाहरूमा उच्च सतर्कता अपनाउनको लागि सम्बन्धित स्थान तहसँग समन्वय भइरहेछ र उहाँहरूबाट प्राप्त भएका डाटाका आधारमा हाम्रो डीपीआरपी पनि तयारी हुँदैछ र डीपीआरमा उल्लेख भएका विषयवस्तु अनुसार चाहिँ हामी अगाडि बढ्नुपर्ने तयारी भएको छ।
यस वर्ष गएका वर्षहरूभन्दा मनसुनी समयमा बढ़ी वर्षा हुने आकलन गरिएको छ। त्यसकारण प्रदेशका 9 जिल्ला आफ्नो जिल्लामा हुन सक्ने विपदको क्षति कम गर्न पूर्व तयारीमा जुटिसकेका छन् भने प्रदेश सरकारले पनि विपद पूर्व तयारीको कामलाई तीव्रता दिएको बताएको छ। सुदूरपश्चिम प्रदेश विपद सम्पर्क व्यक्ति दिपेन्द्र सिंह विष्ट,
सबै सरकारवालाहरूसँग हाम्रो नियमित छलफल बैठक हुने हुन्छ, त्यसले त्यो एमपीआरपीलाई चाहिँ अपडेट गर्ने भन्ने पनि कार्यदल बनाएको छ, कार्यदललाई चाहिँ जिम्मा दिइएको छ त्यसलाई अपडेट गर्ने, अपडेटेड भर्जन अनुसार नै हामीले चाहिँ जानकारी प्राप्त गर्छौँ, त्यसरी हामी अगाडि बढ्नेछौँ।
सुदूरपश्चिम प्रदेशका 2 जिल्ला कैलाली र कञ्चनपुर तराई क्षेत्रमा र अन्य 7 जिल्ला पहाड़ी तथा हिमाली क्षेत्रमा पर्दछन्। मनसूनको समयमा प्रदेशका 9 मध्ये 7 जिल्लामा पहिरोले तथा 2 जिल्लामा बाढ़ी र डुबानले नागरिकलाई दुःख दिने गरेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले विश्वका संकटग्रस्त समुद्रलाई बचाउने कदम चाल्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गर्नु भएको छ। संयुक्त राष्ट्र संघका महासचिवले हरेक वर्ष जून 8 मनाइने विश्व महासागर दिवसका लागि दिनुभएको सन्देशमा समुद्रले पृथ्वीका सबै जीवलाई जोगाउने तर मानवका कारण समुद्र संकटमा रहेको भन्नुहुँदै यसका लागि हामी सबै दोषी छौं भन्नुभयो। जलवायु परिवर्तनले साना टापु, विकासोन्मुख राज्यहरू र तटीय जनसंख्याको अस्तित्वलाई खतरा पुर्याउनुका साथै सबैलाई असर गर्ने चरम मौसमी घटनाहरू निम्त्याइरहेकोमा पनि महासचिव गुटेरसले चिन्ता व्यक्त गर्नुभयो। उहाँले समुद्री अम्लीकरणले समुद्री जैविक विविधता र स्थानीय पर्यटनलाई जोखिममा पार्ने र अस्थिर तटीय विकास अत्यधिक माछा मार्ने गहिरो समुद्री खानी अनियन्त्रित प्रदूषण र प्लास्टिक फोहोरले विश्वभरिका समुद्री पारिस्थितिक प्रणालीको विनाश गर्ने बताउनुभयो। यस वर्ष हुने भविष्यको शिखर सम्मेलन र अर्को वर्ष फ्रान्समा हुने संयुक्त राष्ट्र महासागर सम्मेलनका महत्वपूर्ण अवसरहरूको उल्लेख गर्नुहुँदै गुटेरसले सरकार व्यवसाय लगानीकर्ता वैज्ञानिक र समुदायहरूलाई हाम्रो बहुमूल्य समुद्री र तटीय पारिस्थितिक प्रणालीको पुनस्थापना र संरक्षण गर्न सक्ने कार्य गर्न प्रतिबद्ध हुन आह्वान गर्नुभयो। इजरायल र प्यालेस्टिनी बीच 8 महिनादेखि जारी युद्धका क्रममा गाजा क्षेत्रमा 37,084 जनाको मृत्यु भएको हमासद्वारा संचालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नुसेरत शरणार्थी शिविरमा हिजो इजरायली सेनाले बन्दक छुटाउन गरेको हवाई आक्रमणमा कम्तीमा 274 जनाको मृत्यु भएको थियो भने सयौं मानिस घाइते भएका छन्। सेनाले गरेको कार्यवाहीका क्रममा 4 बन्दकहरूलाई उद्धार गरेको थियो अक्टोबर 7 युद्ध शुरू भएदेखि थप 84,494 जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ, जसमा धेरैजसो महिला र बालबालिका रहेका छन्।
विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आईडीएको बैठक असार पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ। आगामी असार 4-7 गते सम्म हुने आईडीए बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरी काम भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। बैठक व्यवस्थापनका लागि अर्थ सचिव मधु कुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ। विकास साझेदारहरूको अन्तर्राष्ट्रिय संगठनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोर्सन वर्ग लगायत उच्च पदस्थ अधिकारीहरू नेपाल आउने जनाइएको छ। विश्व बैंकका दाता करिब 60 र साझेदार 90 भन्दा बढ़ी देशका 300 बढ़ी प्रतिनिधि बैठकमा सहभागी हुनेछन्। आईडीएले न्यून र मध्य आय भएका विश्वका 75 भन्दा बढ़ी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ। विश्व बैंकले संखुवा सभामा निर्माण हुने 1063 मेगावाटको अर्ध जलाशय युक्त माथिल्लो अरूण जलविद्युत आयोजना र 635 मेगावाट क्षमताको दूधकोशी जलाशय युक्त आयोजनामा लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नका लागि श्रमदान मेला महत्वपूर्ण हुने बताउनु भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढ़ी उपमहानगरपालिकाको आयोजनामा आइतबार धनगढ़ीमा आयोजित श्रमदान रोजगारी मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले रोजगारी सृजनाका आन्तरिक र बाह्य आयामहरूमध्ये देशभित्र रोजगारी तथा स्वरोजगारी सृजना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढ़ी सरोकार राख्ने बताउनुभयो। रोजगारी प्रवर्धनका रूपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानूनमा आवश्यक परिमार्जन गर्न आवश्यक भएको पनि मन्त्री भण्डारीले बताउनुभयो। प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले दिन प्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि श्रमदान मेलाको अपरिहार्यता रहेको बताउनुभयो। नगर प्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने त्यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा 4,000 रूपियाँले घटेर कारोबार भएको छ। आइतबार छाप भएको सुनको मूल्य 4,000 घटेर प्रति तोला 1,41,000 रूपियाँमा कारोबार भएको छ। शुक्रबार छाप भएको सुन तोलामा 1,45,000 रूपियाँमा कारोबार भएको थियो। आइतबार छाप नभएको सुन तोलामा 1,40,000 रूपियाँमा कारोबार भएको छ। मेग्दी जिल्लाका महिला उद्यमीहरूले हाते तानमा बुनेर तयार पारेको अल्लो र ढाकाका कपड़ा विदेश निर्यात गरेर राम्रो आमदानी गरेका छन्। त्यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछौरा, रूमाल, पर्स, झोला लगायतका सामग्री विदेश निर्यात गरी मनग्ञ आमदानी गर्दै आएका हुन्। बेनी नगरपालिका साथ मंगला घाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछौरा, रूमाल, पर्स लगायतका सामान विदेश पठाएर यस वर्ष 15,00,000 आमदानी गरेको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शिव प्रसाद चौलागाईले दुई गोल गरेसँगै महावीर क्लबले शहीद स्मारक सी डिभिजन लीगको अन्तिम खेलमा मनोहरा युनाइटेड क्लबलाई पराजित गरेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा आइतबार सम्पन्न खेलमा महावीरले मनोहरालाई 3-1 अन्तरले पराजित गरेको हो। जितसँगै महावीर सातौं स्थानमा उक्लिएको छ। महावीरको 13 खेलबाट 16 अङ्क रहेको छ। समान अङ्क भए पनि एक खेल कम खेलेको झम्सी खेल युथ क्लब गोल अन्तरले पछि पर्दै 8 स्थानमा झरेको छ। पराजित मनोहरा 15 अङ्क सहित 9 स्थानमा छ। पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहु उपाधि नजिक पुगेका छन्। पोखरा रंगशालामा आइतबार सम्पन्न दुईवटा छुट्टा छुट्टै सेमी फाइनलबाट उपाधि भिडन्त हुने टीमको टुङ्गो लागेको हो। शनिबार सम्पन्न पहिलो सेमी फाइनलमा तनहुले बागलुङलाई 2-1 गोल अन्तरले पराजित गरी फाइनलमा पुगेको छ। अर्को सेमी फाइनलमा कास्कीले म्याग्दीलाई 4-1 गोलले पराजित गरी उपाधि नजिक पुगेको छ। फाइनल खेल सोमबार दिउँसो 1 बजे सञ्चालन हुनेछ। प्रतियोगितामा उपाधि विजेता टीमले नगद 2,00,000 र उपविजेता हुने टीमले नगद 1,00,000 साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताबाट 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाड़ी छनौट हुनेछ। आईसीसी टी20 विश्वकपमा दक्षिण अफ्रिकाले नेदरल्याण्डमाथि कठिन जित दर्ता गरेको छ। दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई 4-1 पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो। 104 रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले 18.5 ओभरमा 6 गुमाएर लक्ष्य पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले 20 ओभरमा 9 गुमाएर 103 रन बनाएको थियो। समूह डीमा दक्षिण अफ्रिकाको 2 खेलबाट 4 अङ्क भएको छ। बंगलादेशको 1 खेलबाट 2 अङ्क छ। नेदरल्याण्डको 2 खेलबाट 2 अङ्क छ। नेपाल र श्रीलंका अङ्कविहीन छन्। आईसीसी टी20 विश्वकप अन्तर्गत नै आज भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल हुँदैछ। खेल नेपाली समय अनुसार बेलुकी 8:15 न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ। अर्कोतर्फ पाकिस्तानले सुपर 8 आशा जीवित राख्न आज जित्नै पर्ने हुन्छ। पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो। भारत र पाकिस्तानले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 12 पटक मात्र एकअर्कासँग खेलेका छन्, जसमध्ये भारतले 9 खेल जितेको छ र पाकिस्तानले 3 खेल जितेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 33.8 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 20.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 40.4 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस र दिपालको अधिकतम तापक्रम 40.2 डिग्री सेल्सियस, न्यूनतम 23.1 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आजै भेटवार्ता हुने। राजस्व चुहावट र अवैध सारपसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीलाई उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन। लगानीसँग सम्बन्धित कानूनमा आवश्यक परिमार्जन गरी रोजगारी प्रवर्धन गर्न सकिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको भनाई। र मानवीय गतिविधिका कारण समुद्र संकटग्रस्त बन्दै गएकाले आवश्यक कदम चाल्न राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।